اتوار 3 ستمبر، سیروین کے ساتھ عمر آفریدی کا سلام۔ شمالی کوریا کا ایک طاقتور ہائیڈروجن بم کا تجربہ کرنے کا اعلان، کیا شمالی کوریا کے اس اقدام سے طاقت کا عالمی توازن بگڑ جائے گا؟ تجزیہ کار:
چائنا اور رشیا ایک طرف، اس کے ساتھ میں نارتھ کوریا بھی ہے، پاکستان بھی ہے، ایون ایران تک، تو ایک نیا پاور بیلنس پیدا ہو رہا ہے۔
تفصیل اہم عالمی خبروں کے بعد۔
یہ بی بی سی اردو سروس ہے، عبداللہ فاروقی سے خبریں سنیے۔ شمالی کوریا کا کہنا ہے کہ اس نے ایک ایسے طاقتور ہائیڈروجن بم کا تجربہ کیا ہے جو ایک ایٹم بم سے کئی گنا زیادہ طاقتور ہے۔ تفصیل کے ساتھ سبا ناز۔
تجزیہ کاروں کا کہنا ہے کہ شمالی کوریا کے اس دعوے کو تنبیہ کے طور پر لینا چاہیے، کیونکہ اس کی جوہری صلاحیت واضح طور پر بڑھ رہی ہے۔ اس سے پہلے شمالی کوریا میں زیر زمین وسیع پیمانے پر آنے والے جھٹکے کے بعد جاپان کا کہنا ہے کہ یہ شمالی کوریا کا چھٹا جوہری تجربہ تھا۔ امریکی زلزلہ پیماؤں کا کہنا ہے کہ شمالی کوریا کے شمال مشرقی علاقے میں 6.3 شدت کے زلزلے کا پتہ چلا ہے، جو کہ ممکنہ طور پر جوہری دھماکہ ہو سکتا ہے۔ یہ زلزلہ اس علاقے میں محسوس کیا گیا ہے جہاں شمالی کوریا نے اپنے سابقہ جوہری تجربات کیے تھے۔ سرکاری میڈیا کا کہنا ہے کہ یہ بم بیلسٹک میزائل پر نصب کیا جا سکتا ہے، لیکن اس دعوے کی آزاد ذرائع سے تصدیق نہیں ہو سکی ہے۔
اس تجربے کے بعد امریکی صدر ٹرمپ نے اپنے ٹویٹر پیغام میں کہا ہے کہ شمالی کوریا کے الفاظ اور حرکات امریکہ کے لیے خطرناک ثابت ہو رہی ہیں۔ روس نے اس تجربے کو امن اور تحفظ کے لیے بڑا خطرہ قرار دیا ہے، جاپان نے ناقابل معافی عمل، اور جنوبی کوریا نے سخت ترین سزا کے قابل عمل قرار دیا ہے۔ مغربی میانمار کے صوبہ رکھائن میں حکام نے روہنگیا مسلمانوں سے اپیل کی ہے کہ وہ سیکیورٹی فورسز کے ساتھ مبینہ انتہا پسندوں اور دہشت گردوں کو پکڑنے میں تعاون کریں۔ عابد حسین:
میانمار کے حکام کے مطابق ملک کی سیکیورٹی فورسز اراکان روہنگیا سلویشن آرمی کے جنگجوؤں کی تلاش میں ہیں۔ گزشتہ ہفتے جب میانمار کی فوج نے رکھائن صوبے میں مشتبہ شدت پسندوں کے خلاف آپریشن شروع کیا تھا، اس وقت سے تقریباً 60,000 روہنگیا مسلمان بنگلہ دیش کی جانب بھاگنے پر مجبور ہوئے ہیں۔ پناہ گزینوں کا کہنا ہے کہ فوجیوں نے ان کے گھروں کو نظر آتش کر دیا اور ان پر فائرنگ کی ہے، جبکہ حکومت ان الزامات کی تردید کرتی ہے۔
پاکستانی دفتر خارجہ نے جاری کیے جانے والے ایک بیان میں میانمار میں مسلمانوں کے قتل عام اور انہیں بے گھر کیے جانے پر تشویش کا اظہار کیا ہے۔ نازیہ گلزار:
پاکستانی دفتر خارجہ نے میانمار کے حکام پر زور دیا ہے کہ وہ مسلمانوں کے قتل عام کی تحقیقات کریں اور اس میں ملوث افراد کے خلاف کارروائی کر کے روہنگیا مسلمانوں کے حقوق بحال کریں۔ بیان میں کہا گیا ہے کہ دنیا بھر میں مسلمان اقلیتوں کے حقوق کے تناظر میں پاکستان اپنے موقف پر ڈٹا ہوا ہے، اور پاکستان عالمی برادری خصوصاً اسلامی ممالک کی تنظیم کے ساتھ مل کر روہنگیا مسلمانوں کے ساتھ اظہار یکجہتی اور ان کے حقوق کی بحالی کے لیے کام کرے گا۔
ادھر اقوام متحدہ کے پناہ گزینوں کے ادارے کا کہنا ہے کہ 2 ہفتے قبل فوج کی جانب سے شدت پسندوں کے خلاف شروع کی جانے والی مہم کے بعد سے لے کر اب تک 73,000 روہنگیا مسلمان بنگلہ دیش میں پناہ لے چکے ہیں۔ انڈین وزیر اعظم نریندر مودی نے آج اپنی کابینہ میں توسیع کرتے ہوئے 4 وزراء کو ترقی دے کر وزیر کابینہ بنایا، جبکہ 9 نئے وزراء نے بھی حلف اٹھایا ہے۔ ایک امریکی خاتون خلاباز پیگی ویٹسن بین الاقوامی خلائی اسٹیشن پر ریکارڈ وقت گزارنے کے بعد واپس زمین پر آ گئی ہیں۔ انہوں نے 660 دن خلا میں گزارے اور اس کے ساتھ ہی وہ امریکہ کی سب سے زیادہ تجربہ کار خلاباز بن گئی ہیں۔ انہوں نے یہ ریکارڈ اپنے 3 خلائی دوروں کے دوران بنایا، جس میں ان کے ساتھ 2 اور خلاباز بھی موجود تھے۔ ادھر ایران کے وزیر دفاع جنرل عامر حتمی کا کہنا ہے کہ ملک کے میزائل پروگرام اور اتحادیوں کو مستحکم کرنے کے لیے ایران اسلحے کی برآمد کو اولین ترجیح دے گا۔ شجاع ملک:
ایرانی نیوز ایجنسی کے مطابق حال ہی میں تعینات ہونے والے وزیر دفاع نے تقریر کرتے ہوئے کہا کہ جنگی اعتبار سے خصوصاً میزائل کے حوالے سے ان کے پاس ایک خاص منصوبہ ہے، جس کے ذریعے میزائل کی طاقت کو بڑھانا ہے، اور جلد ہی ایران کی بیلسٹک اور کروز میزائل کی صلاحیت بڑھ جائے گی۔ فرانسیسی خبر رسان ایجنسی اے ایف پی کے مطابق تجزیہ کاروں کا کہنا ہے کہ جنرل عامر کی تعیناتی سے یہ بات واضح ہو گئی ہے کہ ایران اپنی فوج کے 2 حصوں کو ملا رہا ہے، یعنی ریگولر آرمی اور پاسداران انقلاب۔
ملائیشیا کی پولیس کے بارے میں اطلاعات ہیں کہ اس نے ابو سیاف نامی عسکریت پسند گروپ کے 8 ممبران کو گرفتار کیا ہے، جن کے شدت پسند تنظیم دولت اسلامیہ کے ساتھ روابط ہیں۔ صومالی شدت پسند گروپ الشباب نے جنوبی شہر کسمایو میں قائم ایک فوجی اڈے پر کار بم کے ذریعے حملہ کیا ہے، جس کے بعد وہاں مختلف سمتوں سے شدید فائرنگ شروع ہو گئی۔ مقامی رہائشیوں کا کہنا ہے کہ انہوں نے پہلے دھماکے کی آواز سنی اور اس کے بعد شدید فائرنگ شروع ہو گئی۔ بریگزٹ یا برطانیہ کے یورپی یونین سے نکلنے کے لیے یورپی یونین کے مذاکرات کار کائل بارنیر کا کہنا ہے کہ وہ برطانوی شہریوں کو ان نتائج کے بارے میں بتانا چاہتے ہیں جن کا سامنا انہیں یورپی یونین سے نکلنے کے بعد کرنا ہوگا، لیکن ان کا اصرار ہے کہ وہ برطانوی شہریوں کو مجبور نہیں کرنا چاہتے۔ لیکن برطانوی حکومت کے وزیر ڈیوس جو بریگزٹ کے مذاکرات کار ہیں کہتے ہیں کہ یورپی یونین ان پر بھاری قیمت چکانے کا دباؤ ڈال۔
28 اکتوبر تک آپ ہماری ریڈیو نشریات میڈیم ویو میں 1413 کلو ہرٹز پر اور شارٹ ویو میں 41 میٹر بینڈ پر 7485 کلو ہرٹز، 31 میٹر بینڈ پر 9445 کلو ہرٹز اور 25 میٹر بینڈ پر 9410 اور 11910 کلو ہرٹز پر سن سکیں گے۔
حالات حاضرہ کا پروگرام سیربین آپ بی بی سی کی اردو نشریات میں سن رہے ہیں۔ بات سے بات آپ کا خط ملا اور اداکار ہمایوں سعید سے گفتگو آج پروگرام میں شامل ہے۔ پہلے سیربین کا بڑا اور اہم موضوع، آپ نے خبروں میں سنا کہ شمالی کوریا نے دعویٰ کیا ہے کہ اس نے ایٹم بم سے کئی گنا طاقتور ہائیڈروجن بم کا کامیاب تجربہ کیا ہے۔ شمالی کوریا کے اس ٹیسٹ پر شدید عالمی رد عمل سامنے آ رہا ہے اور امریکی صدر ٹرمپ نے اسے نہایت خطرناک قرار دیا ہے۔ بی بی سی کے نامہ نگاروں کے مراسلوں کا خلاصہ نازیہ گلزار کی زبانی۔
شمالی کوریا کی جانب سے کیے جانے والے تازہ جوہری تجربے پر امریکہ، روس، جاپان، چین اور جنوبی کوریا سمیت عالمی برادری شدید رد عمل کا اظہار کر رہی ہے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے اپنے ٹویٹر پیغام میں کہا ہے کہ شمالی کوریا کی زبان اور طرز عمل بہت ہی معاندانہ اور خطرناک ہے، جبکہ روس نے اس جوہری تجربے کو امن اور تحفظ کے لیے بڑا خطرہ قرار دیا ہے۔ ادھر جاپان کے سائنسدانوں نے شمالی کوریا کے جوہری تجربے پر خبر دار کیا ہے کہ شمالی کوریا کی جانب سے ایک سال پہلے کیے جانے والے تجربے سے یہ تجربہ 10 گنا طاقتور ہے۔ جاپان کے وزیر خارجہ تارو کونو نے اس تجربے کی مذمت کرتے ہوئے اسے ناقابل قبول قرار دیا ہے۔
محکمہ موسمیات اور دیگر ذرائع کی جانب سے اکٹھی کی جانے والی معلومات کا جائزہ لینے کے بعد حکومت اس نتیجے پر پہنچی ہے کہ یہ زلزلہ شمالی کوریا میں جوہری تجربے کی وجہ سے آیا ہے۔ جاپان کی حکومت نے اس تجربے کی شدید الفاظ میں مذمت کی ہے اور کہا ہے کہ اگر شمالی کوریا نے جوہری تجربہ کیا ہے تو یہ ناقابل قبول ہے اور اقوام متحدہ کی سیکیورٹی کونسل کی قراردادوں کی خلاف ورزی ہے۔
جوہری تجربات پر پابندی کے عالمی معاہدے سی ٹی بی ٹی کے ایگزیکٹو سیکرٹری نے بی بی سی سے بات کرتے ہوئے کہا کہ حالیہ تجربے سے معلوم ہوتا ہے کہ شمالی کوریا اپنے جوہری پروگرام کو بڑھانے پر کام جاری رکھے ہوئے ہے، لیکن شمالی کوریا کی جانب سے یہ تجربہ کوئی اچنبھے کی بات نہیں۔
یہ متوقع تھا، لیکن ہمیں امید تھی کہ چھٹے تجربے کو روکنے کے لیے اقدامات کیے جائیں گے۔ میرا خیال ہے کہ بہت سے ماہرین 2006 سے اس بات کی حمایت کرتے رہے ہیں کہ بین الاقوامی برادری کو شمالی کوریا کو مذاکرات پر آمادہ کرنے کے لیے پابندیوں سے بڑھ کر مزید اقدامات کرنے چاہیے۔ میرا خیال ہے کہ ہمیں اس کا مؤثر حل تلاش کرنا ہوگا۔
شمالی کوریا کے اتحادی چین نے بھی ملک کے نئے جوہری تجربے کی مذمت کی ہے۔ سرکاری ٹی وی پر نشر کیے جانے والے وزیر خارجہ کے بیان میں کہا گیا ہے کہ شمالی کوریا اپنے مسائل کو حل کرنے کے لیے بین الاقوامی برادری کے ساتھ مذاکرات کرے، اپنے غلط اقدامات سے گریز کرے اور اقوام متحدہ کی سلامتی کونسل کی قراردادوں کا احترام کرے۔ دوسری جانب جنوبی کوریا کی نیشنل سیکورٹی کے سربراہ نے کہا ہے کہ ان کی حکومت شمالی کوریا کے جوہری تجربے کا جواب دینے کے لیے اقوام متحدہ کی جانب سے نئی پابندیوں کے اطلاق سمیت کئی جوابی اقدامات پر غور کر رہی ہے۔
نازیہ گلزار سے بی بی سی کے نامہ نگاروں کے مراسلوں کے خلاصے کے بعد ایک بنیادی سوال یہ پیدا ہوتا ہے کہ ہائیڈروجن بم کتنا خطرناک ہے اور یہ ایٹم بم سے کیسے مختلف ہے۔ انہی نکات پر میں نے بھارت کے جوہری سائنسداں جے آر سری نواسن سے بات کی۔
الگ الگ ٹیکنالوجی چاہیے ان کو بنانے کے لیے، دونوں، ایک تو ریپروسیسنگ کر کے پلوٹونیم ریپروسیسنگ کر کے کرنے کا ہے، دوسرا فیوژن بم الگ ٹیکنالوجی ہوتا ہے، दोनों ये हाइड्रोजन बम थोड़ा मिलिट्रीली थोड़ा मोर पावरफुल है। हाइड्रोजन बम पे ज्यादा डिस्ट्रक्शन होता है।
अच्छा, हाइड्रोजन बम से ज्यादा होता है।
उसका एक्टिविटी स्प्रेड इतना नहीं होता है।
हाइड्रोजन बम में इंसान की तबाही ज्यादा है। और आपने कहा कि दोनों में टेक्नोलॉजिकली एक ये फ़र्क है कि एक फिजन से बनता है, एक फ्यूजन से बनता है, ये थोड़ा सा ज़रा अगर हमें आप समझा सकें।
यूरेनियम से रिएक्टर में प्लूटोनियम पैदा होता है और प्लूटोनियम को रिप्रोसेस करके या एनरिच यूरेनियम को रिप्रोसेस करके 80-90% से ज़्यादा होगा तो उसमें बम बन सकता है, वो नॉर्मल बम होता है। फ्यूजन बम ये जहाँ अभी सन में होता है, दो लाइट न्यूक्लियर हीलियम और नाइट्रोजन वो कंबाइन होके मिलता है एटम बम में, जो फिशन होता है तो अलग अलग दो फिशन प्रोडक्ट बनता है और फोर न्यूट्रॉन बनता है। इसमें दो लाइट मटेरियल कंबाइन होता है और एक मटेरियल हो जाता है।
तो इसमें हाइड्रोजन बम में यूरेनियम का इस्तेमाल नहीं होता?
नहीं, यूरेनियम या प्लूटोनियम का इस्तेमाल नहीं होता।
तो किस चीज, क्या चीज यूज होता है?
उसका नाम है हाइड्रोजन, हाइड्रोजन या उसका आइसोटोप ट्रिटियम। तो हाइड्रोजन का तीन आइसोटोप होता है, हाइड्रोजन और ड्यूटेरियम और ट्रिटियम। ट्रिटियम से बन सकता है।
अच्छा, इसमें जो इसमें हाइड्रोजन के जो आइसोटोप्स हैं, एटम है हाइड्रोजन का, वो इस्तेमाल होता है। ठीक है, तो ये बताइए कि ये बम, हाइड्रोजन बम अब तक दुनिया में किस किस मुल्क के पास हैं जिन्होंने डिक्लेयर किया है कि उनके पास हैं?
अभी सब लोग के पास है, जो कुछ न्यूक्लियर वेपन, फाइव न्यूक्लियर वेपन प्लस अनअनाउंस्ड, आई मीन अदर न्यूक्लियर पीपल, ऑल ऑफ देम कैन हैव हाइड्रोजन बम।
अच्छा, जिनके पास न्यूक्लियर बम है, जौहरी बम है, उनके पास हाइड्रोजन बम भी बना सकते हैं।
पैरेलल में डेवलप कर रहा है।
ये थे भारत के जौहरी साइंसदान जी आर श्रीनिवासन। एक ज़माने में पाकिस्तान और शुमाली कोरिया के दरमियान जदीद हथियारों के मैदान में ताउन रहा है। मैंने पाकिस्तानी जौहरी साइंसदान डॉक्टर अब्दुल कदिर खान से पूछा कि शुमाली कोरिया के जौहरी हथियार बनाने की सलाहियत कैसी है।
नॉर्थ कोरियन का आपको पता, हमारा शुरू में ताल्लुक था, हम मिसाइल वगैरह का उनसे कॉन्टेक्ट था, तो हमारा दो मरतबा आना जाना भी हुआ। जब हमने देखा था उनकी टेक्नोलॉजी काफ़ी अच्छी है, जितने पढ़े लिखे लोग हैं वो सब रशिया के पढ़े हुए हैं और रशिया के बहुत अच्छे ताल्लुकात हैं। चाइना और रशिया जो है वो कभी उसको अकेला नहीं छोड़ेंगे, जिस तरह उन्होंने वियतनाम का था, उन्होंने कह दिया था अमरीकनों से मिशन थे कि जी हम वियतनाम को कभी शिकस्त नहीं खाने देंगे, और वो ही हुआ था, उन्होंने उनको कभी शिकस्त नहीं खाने दी। इसमें वेपन दिए चाइनीज फौजें, वहाँ 1 मिलियन से ज़्यादा भेजी थी चाइना ने और रशिया ने वेपन दिए थे, तो इस तरह वो अमरीका ने वहाँ से भागना पड़ा।
डॉक्टर अब्दुल कदीर खान साहब, आपने कहा कि उनकी टेक्नोलॉजी बहुत एडवांस है, बहुत आगे है, और एक आध दफ़ा आप भी गए, आपने आप उनके साइंसदानों से मिले, उनको आपने देखा, बड़े ज़हीन हैं। ये बताइए कि पाकिस्तान ने भी तो एटम बम बनाया है, तो क्या उन्होंने पाकिस्तान की टेक्नोलॉजी से, पाकिस्तान के इल्म से कोई फ़ायदा उठाया होगा आपके ख्याल में?
नहीं, सवाल ही पैदा नहीं होता। उनकी ओवरऑल टेक्नोलॉजी हमसे बहुत बेहतर है। देखिए, हमने हमारी टेक्नोलॉजी वही जो पुरानी अमरीका ने की थी, एक आम टेक्नोलॉजी है, हमने कभी उनके ना फैसिलिटीज देखी, ना मामले पर डिस्कस किया। हम तो उनके साथ मिसाइल के प्रोग्राम कर रहे थे, जो कि सबको पता है, गवर्नमेंट ऑफ पाकिस्तान ने खुद अनाउंस किया कि हाँ जी हमारा उनके साथ कॉन्टेक्ट था। ये
ठीक है,
तो इस तरीके से हम मिसाइल के लोगों से मिलते थे, उससे हमें अंदाजा, वो भी यहाँ रहे थे हमारे पास आके।
अच्छा,
गवर्नमेंट की तरफ से इजाजत से।
ठीक है,
तो वो काफी अच्छे पढ़े लिखे लोग हैं, काफी समझदार हैं।
ठीक है,
तो ज्यादातर सब रशिया से पढ़े हुए हैं, तो वही नहीं, हमें टेक्नोलॉजी ऐसी है कि वो ये बना सकते हैं। अगर आप ये कहें कि वो बना सकते हैं, नहीं बना सकते, जिस तरह यूरोप के कई कंट्रीज हैं जिन्होंने नहीं बनाए, स्वीडन है, हॉलैंड है, जर्मनी है, ये जापान है, ये लोग जब चाहे बना सकते हैं,
बना सकते हैं, टेक्नोलॉजी है। ठीक है, ये बताइए कि हाइड्रोजन बम ज्यादा तबाहकुन होता है, ज्यादा ताकतवर होता है, या एटम बम ज्यादा ताकतवर होता है?
नहीं, सब हाइड्रोजन तो बहुत गुना, कई गुना पावरफुल होता है। एटम बम जो है वो कम एरिए पे असरअंदाज होता है, और हाइड्रोजन बम जो है वो बहुत बड़े एरिए पर असरअंदाज होता है। अगर अगर बस मतलब एक बड़े शहर में हमारे एटम बम, तो ممکن شہر کا سینٹر میں تو سینٹر کے علاقہ ایک کلو میٹر ڈھائی میٹر کے اندر دو کلو میٹر کے اندر تباہ ہو جائے گا, اگر ہارڈ میں مارے تو پورا شہر ہی غائب ہو جائے گا.
اچھا, آپ نے ذکر کیا کہ امریکہ کے پاس ہے, روس کے پاس بھی ہائیڈروجن بم ہے, اس کے جواب میں بنایا تھا, یہ بتائیے کہ جو
فرانس کے پاس بھی ہے, انگلستان کے پاس بھی ہے, چائنا کے پاس بھی ہے, رشیا کے پاس بھی ہے, سب کے پاس ہے.
تو انڈیا نے بھی کیا بنایا ہوگا؟ انڈیا پاکستان, انڈیا پاکستان کے پاس بھی,
انڈیا نے بھی کوشش کی تھی, مگر سنا جو اخباروں میں خبریں آئی تھیں کہ وہ سکسیزفل نہیں رہا تھا, لیکن ہوتا یہ کہ اگر ایک مرتبہ سکسیز نہیں تو دوسری مرتبہ ہو جاتا ہے, جب آدمی ٹرائی کر رہا ہو اور نیشنل پالیسی ہو تو ہر چیز سکسیزفل ہو جاتی ہے, اگر گورنمنٹ سپورٹ کر رہی ہو پروگرامس کو تو ہو جاتا ہے. جیسے ہمارے یہاں تھا, ڈاکٹر صاحب نے سپورٹ کیا, جن جان نے سپورٹ کیا, پروگرام سکسیزفل ہو گیا.
یہ تھے پاکستان کے جوہری سائنسدان ڈاکٹر عبدالقدیر خان. کیا شمالی کوریا کے اس اقدام سے خطے اور دنیا میں طاقت کا توازن بگڑے گا؟ دلی میں جواہر لال نہرو یونیورسٹی میں جزیرہ نما کوریا کے امور کے ماہر ڈاکٹر جتیندر اتم کہتے ہیں,
اس سے اس پورے علاقے میں بہت کافی بدلاؤ آ سکتا ہے. سب سے مکھ بات یہ ہے کہ نارتھ کوریا میں جو ٹیسٹ کیا ہے وہ ٹیسٹ کیوں کر رہا ہے اور اس ٹیسٹ کا معنی کیا ہے. نارتھ کوریا جو دنیا کی راجنیتی میں, جو پوروی ایشیا میں ایک پاور بیلنس بنا ہوا تھا پرانا, جو امریکہ اور جاپان کے بیچ میں سیکیورٹی کی جو ٹریٹی ہوئی تھی اس سے جو پاور بیلنس بنا تھا, سو امریکہ, جاپان اور ساؤتھ کوریا, دکشنی کوریا, یہ تین دیشوں نے مل کر کے ایک سیکیورٹی ٹرائنگل بنایا جس سے کہ ایشیا میں ایک پرکار کا پاور بیلنس تھا. پر وہ پاور بیلنس اب اس کا کوئی معنی نہیں رہا, کیونکہ چائنا اور رشیا ایک طرف, اس کے ساتھ میں نارتھ کوریا بھی ہے, پاکستان بھی ہے, ایون ایران تک, تو ایک نیا پاور بیلنس پیدا ہو رہا ہے جو کہ پرانے پاور بیلنس جو بنا ہوا تھا اس کو تھریٹن کر رہا ہے, اس کو اس نے ایرریلیونٹ کر دیا ہے. اس صورتحال میں پوری دنیا میں جو پاور کا بیلنس ہے, جو ایسٹ ایشیا کا رائز ہے, چائنا کا رائز ہے, اس کے کارن جو پرانا بیلنس تھا, جو کاؤنٹر بیلنس تھا پرانا سان فرانسسکو ٹریٹی میں جو آدھارت تھا, وہ بیلنس گڑبڑا گیا ہے.
تو ڈاکٹر اوتم صاحب, یہ بتائیے کہ اس کے جواب میں جو ساؤتھ کوریا ہے یا اس کے جو الائز ہیں, جاپان ہے, امریکہ ہے, وہ اب کیا کر سکیں گے؟
ہاں, یہ تو دیکھنے والی بات ہے کہ نارتھ کوریا نے جو اپنی گتیویدھیاں جاری کی اور اس سے وہ کسی کی بات نہیں سن رہا ہے, اور اس نے ٹیسٹ کیا, نیوکلیئر ٹیسٹ کیا, میسائل ٹیسٹ کیا, اور یہ ڈیلیوری کے آس پاس پہنچ گیا ہے. اس میں آپشن جو ہے امریکہ, جاپان اور ساؤتھ کوریا کے پاس یہ ہے کہ یا تو وہ ملٹرلی اس بات کو کنٹین کریں, ایشور کریں کہ نارتھ کوریا میں یہ چیز آگے نہ بڑھے, پر یہ چائنا اور رشیا کا جو ماننا ہے کہ نارتھ کوریا کے اوپر پریشر ٹیکٹکس کام نہیں کرے گی. دوسرا ہے کہ ملٹری آپشن کو اگر ہٹا دیا جائے اور نارتھ کوریا سے بات چیت کی شروعات کی جائے, جیسے یو این کے تھرو بات چیت ہو سکتی ہے, نارتھ کوریا کو پہلے بات چیت میں لا کر کے اس کے ساتھ پیس ٹریٹی جو سائن نہیں ہوئی پہلے اس کو سائن کرنا, اور پھر نارتھ کوریا کو پہلے نارمل کنٹری بنانا اور اس کو کوئی انسینٹیو بھی دینا کہ وہ ڈائیلاگ کے ٹیبل پر آئے. ان دو چیزوں میں سمبھوتا ڈائیلاگ کا سمے ختم ہوتا جا رہا ہے. نارتھ کوریا کے پاس اپنی ریجیم کو بچانے کا جو نیوکلیئر ویپن کا جو پورا سسٹم کھڑا کیا ہے, اب وہ اسے پیچھے ہٹے گا, اس کی سمبھاونائیں کم ہوتی جا رہی ہیں. پر پھر بھی نارتھ کوریا ایک ڈھنگ سے اس کو اگر ایک ریسپیکٹ فل اور ایک اشورنس ملے کہ اس کی ریجیم پہ خطرہ نہیں ہے, تو ہو سکتا ہے کہ وہ ابھی بھی نیگوشیٹنگ ٹیبل پر آ جائے.
بڑی اچھی بات ہے. ایران کے ساتھ ہوا, ایران کے ساتھ مذاکرات ہوئے, ایران نے اپنا نیوکلیئر پروگرام ختم کیا, لیکن اگر ایسا نہیں ہوتا تو کیا ملٹری آپشن یا فوجی کوئی اقدامات وہ ہو سکتے ہیں ممکنہ طور پر ایک ایسے ملک کے خلاف جو اب ایٹمی پاور بن گیا ہے, جوہری نیوکلیئر پاور بن گیا ہے؟
ہاں, یہ تو بہت مشکل کی چیز ہے. اس بات پر جو ملٹری کے جو لوگ ہیں وہ اس کو کیسے دیکھیں گے, کیونکہ 1950 میں جب کوریا کا یدھ ہوا تھا اس سمے بھی چین کی سینا نے پوری طرح سے کورین یدھ میں بھاگ لیا تھا. تو اس لیے جو ہے یہ मिलिट्री कन्फ्रंटेशन नॉर्थ कोरिया के साथ जो होगा उसके फैलने की बहुत संभावना है, उसमें चाइना के शामिल होने की पूरी संभावना है, उसमें रशिया के भी थोड़ा बहुत सपोर्ट की संभावना है। इसलिए इसमें एक सर्जिकल स्ट्राइक के थ्रू हो सकता है कि मिलिट्री प्लानर्स इस बात को अश्योर करें कि एक सर्जिकल स्ट्राइक से अगर वो नॉर्थ कोरिया की न्यूक्लियर कैपेसिटी को खत्म कर सकें। बट ये जो है ये काफी खतरे से भरा काम है। एक रिपोर्ट के आधार पर नॉर्थ कोरिया के पास करीब 60 के आसपास 60 जो बॉम्ब हैं और सोल जो है नॉर्थ कोरिया से बहुत पास में है। इसलिए इस सब चीज को देखते हुए क्या साउथ कोरिया, साउथ कोरियन राष्ट्रपति ने कहा भी कि हमारी बिना इजाजत के कोई युद्ध नहीं हो सकता यहाँ पर, तो कोरिया में लोग बहुत डरते हैं कि किसी प्रकार से भी दूसरा कोरियाई युद्ध नहीं होना चाहिए। इस सब को देखते हुए मिलिट्री ऑप्शन की संभावनाएं बहुत कम हैं, पर उसके बाद भी अगर मिलिट्री प्लानर्स ऐसा सोचते हैं कि सर्जिकल स्ट्राइक के थ्रू अगर उसको खत्म कर सकें तो हो सकता है इस पर भी आगे बढ़ने की संभावना है।
दिल्ली से ये थे जजीरानुमा कोरिया के उमूर के माहिर डॉक्टर जितेंद्र उधम। चीन शुमाली कोरिया को जोहरी हथियारों से बाज रखने की कोशिश करता रहा है, अब क्या करेगा चीन? ये सवाल मैंने बीजिंग में जरीदे आउटलुक के सहाफी सेबल दास गुप्ता से पूछा।
पहली बात तो ये है कि चीन ने इस बात को बार बार दोहराया है कि हम किसी भी मुल्क पर अपना इन्फ्लुएंस या अपना कब्जा नहीं जताते, हर मुल्क आधी स्वाधीन है और फ्री है जो करना है। तो ये कहना गलत है कि हम नॉर्थ कोरिया को या शुमाली कोरिया को कंट्रोल करते हैं, ये चीन का कहना है। लेकिन सवाल ये आता है कि दुनिया तो ये जानती है कि चीन का नॉर्थ कोरिया पे इन्फ्लुएंस है, असर है, और सिर्फ एक ही देश है जिसका, एक ही मुल्क है जिसका इतना असर है। तो नॉर्थ कोरिया का बार बार बम के टेस्टिंग से चीन का जो रुतवा है वो क्या कुछ कम हो रहा है या नहीं हो रहा है, ये सवाल है।
चीन के पास ये टेक्नोलॉजी खुद भी है जाहिर है हाइड्रोजन बम बनाने की, तो क्या चीन की मोनोपोली या इजारादारी वो अब शुमाली कोरिया के हाइड्रोजन बम बनाने के बाद ख़त्म हो गई है? और अगर ऐसा है तो ज़ाहिर है चीन तो चाहेगा कि उसकी टेक्नोलॉजी जो उसके पास थी वो दूसरों से बेहतर रहे, उस पर उसकी मोनोपोली रहे, तो क्या करेगा चीन उसके लिए?
इसमें फिर से दो बातें आ जाती है। यूनाइटेड स्टेट्स के बड़े बड़े अफसर ये कह चुके हैं कि नॉर्थ कोरिया आज जो कुछ कर पाई है वो चीन के लिए कर पाई है और कुछ हद तक रूस के लिए। और कुछ एक्सपर्ट्स का ये कहना है कि नॉर्थ कोरिया या शुमाली कोरिया तो चीन का ही प्रॉक्सी है, क्योंकि चीन का सबसे बड़ा ध्येय अगर जिंदगी में है तो जापान को दबा के रखना, क्योंकि एक ही ऐसा मुल्क है जो एशिया में जो टेक्नोलॉजी या तकनीकी मामले में चीन का मुकाबला कर सकती है। और नॉर्थ कोरिया एक ही ऐसा मुल्क है जो जापान को दबा के रखती है, क्योंकि एकदम पड़ोस में है। नॉर्थ कोरिया की जो मिसाइल टेस्ट हो रही है वो सारे के सारे जापान की तरफ हो रहे हैं। तो अब ये आता है ना सवाल कि भाई क्या ये चीन इन्हें रोकना चाहती है? क्योंकि आज एक ऐसी बात हो गई, आज ब्रिक्स की समिट थी और ब्रिक्स में पांच बड़े बड़े देश के प्रेसिडेंट लोग आए हैं। शी जिनपिंग यहाँ के प्रेसिडेंट जो चीन के हैं वो बोलने वाले थे। उस वक्त नॉर्थ कोरिया ने ये विस्फोटक काम कर लिया। तो आज का दिन नॉर्थ कोरिया ने या सोमालिया कोरिया ने क्यों चुना? क्या सोमालिया कोरिया ये दिखाना चाहती है कि वो आजाद है चीन से? एक और मुल्क है पाकिस्तान जो कि चीन के बहुत नजदीक मानी जाती है, चीन के सबसे ज्यादा नजदीक अगर दो मुल्क माने जाते हैं वो है सोमालिया कोरिया और पाकिस्तान, और पाकिस्तान के पास भी न्यूक्लियर पावर है। तो सोमालिया कोरिया, अगर ये बात सच है कि सोमालिया कोरिया अब चीन की बात नहीं सुन रही है, तो सवाल ये आता है कि कल को पाकिस्तान भी क्या चीन की बात सुनेगी और क्यों सुनेगी? वो भी आजाद मुल्क है। तो ऐसे कई सवाल आते हैं, लेकिन बैलेंस ऑफ पावर गड़बड़ा गया है ये बात सच है। और ये यहाँ तक सच है कि कल को जापान भी न्यूक्लियर पावर बनाने की सोचेगा। एक प्रकार के अंधेर की तरफ हम जा रहे हैं, क्योंकि आज का जो लीडरशिप है, चाहे वो डोनाल्ड ट्रंप हो या शिंजो आबे हो, शी जिनपिंग हो, मोदी साहब हो या जो भी हो, वो ऐसा कोई कदम नहीं उठा पा रहे हैं जिससे नॉर्थ कोरिया को किसी हद तक रोका जाए। अब
चीन का ये कहना है कि बातचीत से मसला सुलझना चाहिए, उसे धमकाने से नहीं होगा। आज रूस भी ये कह रही है, लेकिन अमेरिका ये कह रही है कि कब तक बातचीत करेंगे, हम बातचीत किए जा रहा है वो धमाके किए जा रहे हैं। तो इसका मसला आसान नहीं है। कल तक तो आप ये कह सकते थे कि अमेरिका उस पर स्ट्राइक करेगी और उसे खत्म कर देगी, नॉर्थ कोरिया का जो प्रेसिडेंट है किम जोंग उन को, लेकिन अब तो ये भी नहीं हो सकता है क्योंकि उसने ये प्रूफ कर दिया है कि उसके पास ऐसी मिसाइल है जो अमेरिका को हिट कर सकती है।
अच्छा, तो मजीद क्या लिखते हैं हमारे ये सामने?
लिखते हैं, हम 17 मील का दुश्वार गुजार पहाड़ी रास्ता तय करके करीब तरीन डाकखाने तक पहुंचते हैं और आपके नाम अपना खत लेटर बॉक्स में डाल देते हैं। हमारे इलाके में टेलीविजन और इंटरनेट तो कुचा, बिजली का खंबा भी नजर नहीं आता। बस एक ट्रांजिस्टर के सहारे PBC उर्दू सर्विस से रब्ता कायम है, जिसने हमें सारी दुनिया से जोड़ रखा है।
दरिया पार रहते हों या सहरा पार, शहर में हों या देहात में, गुड़गांव में हों या गुजरात में, खत लिखकर हमसे रابطہ कीजिए और हर इतवार को सैरबीन में आरिफ वकार से अपने खतों के जवाब सुनिए। खत लिखने के लिए हमारा पता है पोस्ट बॉक्स 3101 इस्लामाबाद।
और अब खेल की खबरों के साथ सबानाज।
फार्मूला 1 कार रेस में इटालियन ग्रां प्री मर्सिडीज टीम के ड्राइवर लुइस हैमिल्टन ने जीत ली है।
लुइस हैमिल्टन आउट ऑफ द फाइनल कॉर्नर टू विन द 2017 इटालियन ग्रां प्री।
उन्होंने आज रेस का आगाज पोल पोजीशन पर किया।
69 पोल पोजीशंस फॉर लुइस हैमिल्टन, द ऑल टाइम।
हैमिल्टन ने अपने करियर में 69वीं बार पोल पोजीशन हासिल करके इटली के माइकल शूमाकर का रिकॉर्ड तोड़ दिया है। 19 ग्रैंड स्लैम टाइटल्स के विनर रॉजर फेडरर ने न्यूयॉर्क में जारी US ओपन के तीसरे राउंड में फिलिपियानो लोपेथ को स्ट्रेट सेट्स में हराया और चौथे राउंड में जगह बना ली है, जबकि स्पेन के राफेल नडाल ने अर्जेंटीना के लियोनार्डो मेयर को शिकस्त दी। लेकिन रोबर्टो बौटिस्टा अगुट हुआन मार्टिन डेल पोट्रो से शिकस्त के बाद टूर्नामेंट से बाहर हो गए और डोमिनिक थीम, फिलिप कार्ल शाइबर और डेविड कॉफिन ने तीसरे राउंड में अपने अपने मैच जीत लिए हैं। इसी टूर्नामेंट के खवातीन मुकाबलों में पोलैंड की अग्न्याशिका राडवांस्का अमरीका की वावरलचेंको से शिकस्त के बाद टूर्नामेंट से बाहर हो गयी, लेकिन कैरोलिना प्लिस्कोवा, लुसी सफारोवा, इलीना स्वीटोलिना और डारिया के साथ कीना ने चौथे राउंड में क्वालिफाई कर लिया है। फुटबॉल वर्ल्ड कप क्वालिफायर मुकाबलों में वेल्स ने ऑस्ट्रिया को 1-0 से हरा दिया। अब ये टीम ग्रुप डी में आयरलैंड की टीम से 2 पॉइंट्स के फर्क के साथ तीसरे नंबर पर है। आयरलैंड और जॉर्जिया के दरमियान मैच 1-1 गोल से बराबर रहा। उधर एजबेस्टन में काउंटी टीम नॉटिंघम शायर ने बर्मिंघम को 22 रन से शिकस्त देकर T20 ट्रॉफी जीत ली है। ये रमा सीजन में नॉटिंघम की दूसरी ट्रॉफी थी। इंडिया और श्रीलंका की क्रिकेट टीमों के दरमियान 5वां और आखिरी वनडे कोलंबो में खेला जा रहा है। मेजबान टीम ये मैच जीतकर सीरीज में व्हाइट वॉश से बचने की कोशिश में है। कप्तान उपल थरंगा ने टॉस जीतकर पहले बैटिंग की और इंडिया को जीत के लिए 239 रन का हदफ दिया है।
खेलों का अहवाल पेश किया सबानाज ने। बलूचिस्तान में हालिया मरदमशुमारी पर एक पख्तून कौम परस्त जमात के क्या एतराजात हैं, इसके अलावा दूसरे मौजूदात भी हैं, सुनिएगा प्रोग्राम के अगले हिस्से में। यहाँ प्रोग्राम के निस्प पर खबरों के खुलासे के साथ अब्दुल्ला फारूकी।
शुमाली कोरिया ने ऐलान किया है कि उसने एक ऐसे ताकतवर हाइड्रोजन बम का तजर्बा किया है जो एटम बम से भी कई गुना ज़्यादा ताकतवर है। पाकिस्तानी दफ्तर खारजा ने म्यांमार में मुसलमानों के कत्लेआम और उन्हें बेघर किए जाने पर तशवीश का इजहार किया है। सर्बिया में 3 अफराद को 40 घंटों के लिए जेल भेज दिया गया है क्योंकि उनकी गाड़ी सदर के मोटरकेड यानी सदर के काफिले से टकरा गई थी। अमरीका की ज़ेर क़यादत फौजी इत्तेहाद ने तस्दीक की है कि शाम में बसों का वो काफिला जो शिद्दत पसंद दौलत इस्लामिया के जंगजुओं को ले जा रहा था, दो حصوں میں تقسیم ہو گیا ہے اور ان میں سے ایک صحرا میں پھنس گیا ہے۔ میانمار سے اطلاعات ہیں کہ روہنگیا مسلمانوں کے مزید گاؤں کو آگ لگا دی گئی ہے اور وہاں سے لوگ بڑی تعداد میں جان بچانے کے لیے سرحد پار کر کے بنگلہ دیش جا رہے ہیں۔ اور شام سے اطلاعات ہیں کہ شامی فوج اور شدت پسند دولت اسلامیہ کے درمیان شہر کے مرکز میں شدید جھڑپیں جاری ہیں، جس کے دوران دونوں اطراف کے درجنوں افراد مارے گئے ہیں۔
عبداللہ فاروقی سے خبروں کے خلاصے کے بعد سیربین کے دوسرے موضوعات کی طرف آتے ہیں۔ ایران نے کہا ہے کہ اپنے میزائل پروگرام اور اتحادیوں کو مستحکم کرنے کے لیے وہ انہیں اسلحے کی برآمد اس کی اولین ترجیح ہے۔ بی بی سی اردو ڈاٹ کام کی رپورٹ، عابد حسین کی زبانی۔
ایرانی نیوز ایجنسی کے مطابق حال ہی میں تعینات ہونے والے وزیر دفاع نے تقریر کرتے ہوئے کہا کہ جنگی اعتبار سے خصوصاً میزائل کے حوالے سے ہمارے پاس ایک خاص منصوبہ ہے، جس کے ذریعے ایران کی میزائل کی طاقت کو بڑھانا ہے اور جلد ہی ایران کی بیلسٹک اور کروز میزائل کی صلاحیت بڑھ جائے گی۔ تاہم ایران کی نیوز ایجنسی نے یہ نہیں بتایا کہ وہ کہاں اور کس موقع پر تقریر کر رہے تھے۔ فرانسیسی خبر رساں ایجنسی اے ایف پی کے مطابق تجزیہ کاروں کا کہنا ہے کہ جنرل عامر کی تعیناتی سے یہ بات واضح ہو گئی ہے کہ ایران اپنی فوج کے دو حصوں کو ملا رہا ہے، یعنی ریگولر آرمی اور پاسداران انقلاب۔ تجزیہ کاروں کا کہنا ہے کہ 1979 کے انقلاب کے بعد یہ پہلا موقع ہے کہ وزیر دفاع پاسداران انقلاب کے بجائے ریگولر آرمی سے تعینات ہوا ہے۔ جنرل عامر نے اپنے بیان میں مزید کہا کہ ایران اسلحے کو برآمد کرنے پر غور کرے گا تاکہ جنگ اور مسلح تصادم کو روکا جا سکے۔ انہوں نے کہا، جب بھی کوئی ملک کمزور ہوتا ہے تو دوسروں کو موقع ملتا ہے کہ اس پر حملہ آور ہوں۔ دوسری جانب ایران کے ملٹری چیف آف اسٹاف جنرل محمد باقری نے کہا کہ دشمن ایران پر زمینی حملہ نہیں کرے گا، اور یہ مغرب کے وہ رہنما بھی جانتے ہیں جو دانشمند نہیں کہ زمینی حملہ ان کو بہت مہنگا پڑے گا۔ یاد رہے کہ فروری میں ایران کی جانب سے بیلسٹک میزائل کے حملے کے بعد وائٹ ہاؤس نے کہا تھا کہ امریکہ ایران کو نوٹس پر رکھ رہا ہے۔
یہ تھے ہمارے ساتھی عابد حسین۔ پاکستان کے صوبے بلوچستان کی مخلوط حکومت میں شامل دوسری بڑی جماعت پختونخوا ملی عوامی پارٹی نے مردم شماری کے نتائج کو مسترد کر دیا ہے۔ کوئٹہ سے نامہ نگار محمد کاظم کی رپورٹ۔
مردم شماری کے نتائج کے خلاف بلوچستان سے تاحال اس بڑے پیمانے کا رد عمل سامنے نہیں آیا ہے جس کا اظہار سندھ میں اکثر سیاسی جماعتوں کی جانب سے کیا گیا۔ تاہم بلوچستان میں اس پر انفرادی طور پر تحفظات کا اظہار سامنے آ رہا ہے۔ بلوچستان سے اب تک پشتونخوا ملی عوامی پارٹی کی جانب سے مردم شماری کے نتائج پر سخت رد عمل سامنے آیا ہے۔ پارٹی نے نتائج کو مسترد کرتے ہوئے پشتون دشمن قرار دیا ہے۔ اس حوالے سے پارٹی کے رہنما اور رکن بلوچستان اسمبلی نصر اللہ زیرے کا کہنا ہے،
میں سمجھتا ہوں کہ مجموعی طور پر ملک میں پشتونوں کی آبادی کو کم ظاہر کی گئی ہے۔ پشتونخوا ملی عوامی پارٹی نے اس مردم شماری کو یکساں مسترد کیا ہے۔
پشتونخوا ملی عوامی پارٹی کا دعویٰ ہے کہ بلوچستان میں پشتونوں کی آبادی زیادہ ہے۔ پارٹی کا یہ موقف ہے کہ داندلی کے ذریعے بلوچستان میں بلوچوں کی آبادی کو زیادہ ظاہر کیا جاتا رہا ہے۔ سن 1998 میں ہونے والی مردم شماری کا نہ صرف پارٹی نے بائیکاٹ کیا تھا بلکہ اس کی جانب سے مردم شماری کے خلاف مزاحمت بھی کی گئی تھی، لیکن پشتونخوا ملی عوامی پارٹی نے عالیہ مردم شماری کی بھرپور حمایت کی تھی۔ سن 1998 میں ہونے والی مردم شماری کے 65 لاکھ کے مقابلے میں عالیہ مردم شماری میں بلوچستان کی آبادی 1,23,00,000 ہو گئی ہے۔ پشتونخوا ملی عوامی پارٹی کا حکومت کا حصہ ہونے کے باوجود عالیہ مردم شماری کے نتائج کو مسترد کرنے کی وجوہات کے بارے میں نصر اللہ زیرے کا کہنا ہے،
کوئٹہ سٹی کی آبادی جو ہے نا وہ بہت ہی کم ظاہر کی گئی ہے، 10 لاکھ آبادی ہے کوئٹہ۔ پشین ایک ویل پاپولیٹڈ ڈسٹرکٹ ہے صوبے کا، شروع سے تمام عوام کو پتا ہے قلعہ عبداللہ ہے، اس کی آبادی انتہائی کم ظاہر کی گئی ہے۔ ادھر کے برعکس خوزدار اور دیگر جو اضلاع ہے وہاں پر جو ہے نا ایک سوچی سمجھی سازش کے تحت وہاں آبادی کو بڑھایا گیا ہے۔
قوم پرست رہنما نے کہا کہ نہ صرف بلوچستان بلکہ ملک کے دیگر حصوں میں بھی پشتونوں کی آبادی کو کم ظاہر کرنے کے علاوہ لاہور کے مقابلے میں کراچی کی آبادی کو بھی کم ظاہر کیا گیا ہے۔ نصر اللہ زیرے کا کہنا تھا کہ مردم شماری کے نتائج کے خلاف دوسری جماعتوں کے ساتھ مل کر لائے عمل طے کیا جائے گا۔
ہم چاہ رہے ہیں کہ اس پہ پارٹیوں سے رابطہ کیا جائے، مختلف شخصیات سے رابطہ کیا جائے اور اس میں ایک مومنٹ چلایا جائے، اس لیے کہ سندھ نے بھی اکثر اسے مسترد کیا ہے۔
پشتونخوا ملی عوامی پارٹی کا دعویٰ ہے کہ عالیہ مردم شماری میں بلوچ علاقوں کے 20 اضلاع میں سے 13 اضلاع میں آبادی کی شرح میں اضافہ 4% سے زیادہ ظاہر کیا گیا ہے، جبکہ پشتون علاقوں کے 12 اضلاع میں سے 9 اضلاع میں آبادی کی شرح میں اضافہ 3% سے بھی کم ظاہر کیا گیا ہے۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
اور اب وسط اللہ خان کا کالم بات سے بات۔
صدر جنرل پرویز مشرف پہ تین حملے ہوئے۔ پہلا 2000 میں کامران عاطف نے کیا، اسے 2006 میں سزائے موت سنا دی گئی۔ دوسرا 14 دسمبر 2003 کو راولپنڈی کے جھنڈا چیچی پل پہ، اور تیسرا اسی جگہ سے کچھ فاصلے پہ 11 روز بعد ہوا۔ دونوں حملوں میں 14 ملزم ملوث پائے گئے۔ کورٹ مارشل میں 13 کو سزائے موت اور 1 کو عمر قید ملی۔ یہ کیسز یوں تیزی سے نمٹ گئے کیونکہ سب ملزموں کا تعلق کالعدم دہشت گرد تنظیموں سے ثابت کر دیا گیا۔ 1982 میں ضیاء الحق کے فالکن طیارے پہ چکلالہ ایئرپورٹ سے ٹیک آف ہوتے ہی سام میزائل سے حملہ ہوا۔ میزائل فائر کرنے والے الذوالفقار کے اناڑی لمڑے تھے، پکڑے گئے اور کیفر کردار تک پہنچے۔ مگر انہی ضیاء الحق کا C-130 طیارہ جب 6 برس بعد 17 اگست کو فضا میں پھٹا تو یہ کام کسی الذوالفقار یا مذہبی دہشت گردوں نے نہیں کیا تھا، لہٰذا نصف درجن ملکی و بین الاقوامی تحقیقاتی کوششوں کے باوجود آج تک نہیں معلوم کہ آموں کی پیٹی یا بے ہوش کر دینے والی گیس کا سلنڈر یا کچھ اور کس نے کس کے کہنے پہ کیسے نصب کیا۔ ضیاء الحق کی موت سے 4 ماہ قبل 10 اپریل 1988 کو اوجڑی کیمپ پھٹ گیا۔ وفاقی وزیر خاقان عباسی سمیت 100 سے زائد افراد ہلاک اور 1000 سے زائد زخمی ہوئے۔ اگر صرف یہ دہشت گرد کارروائی ہوتی تو 1 ہفتے میں حقائق سامنے آ جاتے۔ جنیجو حکومت نے ملزموں کا کھوج لگانے کے لیے اسلم خٹک کی قیادت میں ایک پارلیمانی کمیٹی اور لیفٹیننٹ جنرل عمران اللہ کی قیادت میں عسکری کمیٹی بنائی۔ عسکری کمیٹی نے وزیر دفاع رانا نعیم احمد کو حتمی رپورٹ پیش کر دی۔ 29 مئی 1988 کو جنیجو کا تختہ الٹ گیا۔ اگلے روز نامعلوم افراد نے سابق ہونے والے وزیر دفاع کے دفتر پہ چھاپہ مارا۔ جو اشیاء اٹھائی گئیں ان میں وہ بریف کیس بھی تھا جس میں اوجڑی کیمپ کی رپورٹ تھی۔ باقی چیزیں واپس کر دی گئیں، بریف کیس رکھ لیا گیا۔ آج 29 برس بعد بھی اوجڑی کی کہانی ایک حادثہ ہے۔ فروری 1958 میں لاہور ہائی کورٹ میں سابق وزیر داخلہ مشتاق گرمانی بنام زیڈ سلیری کیس میں جج نے اٹارنی جنرل سے کہا لیاقت علی خان کیس کی فائل پیش کی جائے۔ اٹارنی جنرل نے کہا فائل چیف سیکرٹری مغربی پاکستان کی تحویل میں ہے۔ عدالت نے چیف سیکرٹری سے استفسار کیا تو جواب ملا یور آنر فائل غائب ہے۔ جس طرح کمپنی باغ میں ایک پولیس افسر نے دوسرے پولیس افسر کے حکم پہ قاتل کو گولی مار دی، اسی طرح 56 برس بعد اسی کمپنی باغ کے باہر ایس پی خرم شہزاد نے ڈی آئی جی سعود عزیز کے حکم پہ جائے حادثہ کو بے نظیر بھٹو کی شہادت کے 1.5 گھنٹے بعد دھو ڈالا۔ اقوام متحدہ کی تحقیقاتی رپورٹ کہتی ہے کہ اتنا اہم فیصلہ 2 جونیئر پولیس افسر اپنی صوابدید پہ کیسے کر سکتے ہیں، مگر اقوام متحدہ کی اس رپورٹ کو پرکھنے کے لیے وزیر اعظم یوسف رضا گیلانی نے کیبنٹ سیکرٹری کی سربراہی میں جو 3 رکنی کمیٹی بنائی، وہ اس نتیجے پہ پہنچی کہ اقوام متحدہ کمیشن حقائق کو درست انداز میں پرکھنے میں ناکام رہا۔ جائے حادثہ دھونے کا فیصلہ ملٹری انٹیلیجنس کے سربراہ میجر جنرل ندیم اعجاز کے کہنے پہ نہیں بلکہ 2 پولیس افسروں نے از خود کیا، اور یہ بات جنرل صاحب نے حلفاً کہی ہے۔ عدالت قتل کے سازشیوں تک بھلے نہ پہنچ سکی مگر اس نتیجے پہ ضرور پہنچ گئی کہ دونوں پولیس افسر جائے حادثہ دھونے اور بہتر سیکیورٹی انتظامات نہ کرنے کے ذمہ دار ہیں، لہٰذا 17 برس قید دی جاتی ہے۔ ویسے قومی مفاد میں 17 برس قید بری نہیں، جب دونوں افسر باہر آئیں گے تو کم از کم زندہ تو ہوں گے۔ بقول جاوید ہاشمی، ڈاکٹر قدیر خان سے کہا گیا کہ یا تو ٹی وی پہ اقبال جرم کر لو ورنہ امریکی طیارہ تمہیں لے جانے کے لیے کھڑا ہے۔ ڈاکٹر صاحب قومی مفاد میں فوراً اپنی قربانی پہ تیار ہو گئے۔ آج دیکھیے ڈاکٹر صاحب ماشاءاللہ خوش و خرم گھوم رہے ہیں اور باقی بھی انہیں دیکھ کے خوش و خرم ہیں۔ بقول جان ایلیا، میں اپنے جرم کا اقرار کر کے کچھ اور ہے جسے چھپا گیا ہوں۔
یہ تھے وسط اللہ خان، اب سنتے ہیں آپ کا خط ملا۔
سامعین کے خطوط سے ترتیب دیا ہوا پروگرام پیش خدمت ہے. آپ کا خط ملا. سب سننے والوں کو عارف وقار کا سلام پہنچے اور عید الاضحیٰ کی بہت بہت مبارکباد بھی.
اور میں ہوں زہا جواد, میرا بھی سلام قبول کیجیے اور میری جانب سے عید مبارک. صوبت پور بلوچستان سے برکت علی کٹھور بلوچ لکھتے ہیں, میں اور میرے ساتھی آپ کا سیربین بڑے ذوق و شوق اور توجہ سے سنتے ہیں, کیونکہ ایک گھنٹے کے اس پروگرام میں سیاست اور معاشرت, امن اور جنگ, سائنس اور ٹیکنالوجی, تجارت اور اکانومی, اندرون ملک اور بیرون ملک, غرض دنیا بھر کی معلومات کوزے میں دریا کی طرح مل جاتی ہیں. دلچسپ ترین بات یہ ہے کہ خود ہمارے علاقوں میں جو کچھ ہو رہا ہے اس کی سچی خبر اور مفصل احوال بھی ہمیں آپ کے ساتھ سمندر پار نشریات کے ذریعے ملتا ہے. یہی وجہ ہے کہ 1994 سے لے کر اب تک ہم نے آپ کا ایک پروگرام بھی مس نہیں کیا. خطوں میں لوگ اپنے جن جذبات کا اظہار کرتے ہیں انہیں ہم بڑی توجہ سے سنتے ہیں, کیونکہ اکثر ان میں خود ہمارے خیالات اور جذبات کا اظہار ہو رہا ہوتا ہے. اس سلسلے میں آپ نے سامعین کی آواز میں ان کے پیغامات نشر کرنے کا جو سلسلہ شروع کیا ہے وہ بہت مقبول ہو رہا ہے. ہماری بھی خواہش ہے کہ ہم اپنی آواز میں پیغام ریکارڈ کروائیں.
موسٹ ویلکم بلوچ صاحب, یہ خطوں کا پروگرام بھی آپ کے لیے ہے اور نشری پیغامات کا سلسلہ بھی آپ ہی کے لیے شروع کیا گیا ہے. ہمارے جو پروگرام آپ کو خاص طور سے پسند ہیں ان کے بارے میں ہمیں ضرور آگاہ کیجیے.
تھر کے ضلع عمر کوٹ سے ہمارے پرانے سامع چون کمار کوہلی لکھتے ہیں, ہمارا تعلقہ جنگلی حیات سے مالا مال علاقہ ہے. آپ کو ہر طرف مور, خرگوش, تیتر, ہرن اور تلوڑ نظر آئیں گے. مقامی لوگ ان جانوروں سے بہت پیار کرتے ہیں اور اپنے اہل خانہ کی طرح ان کی دیکھ ریکھ کرتے ہیں, لیکن جب سے تھر کے علاقے میں پکی سڑکیں بنی ہیں شہروں سے شکاریوں کی آمد و رفت بہت بڑھ گئی ہے. یہ لوگ گیم وارڈن سے ساز باز کر کے نایاب پرندوں اور جانوروں کا بے دریغ شکار کرتے ہیں, اور اگر جنگلی حیات کی تباہی اسی طرح جاری رہی تو ایک روز یہ علاقہ فطری حسن سے خالی ہو جائے گا اور یہاں صرف صحراؤں کی ریت رہ جائے گی. آج کل برسات کا موسم ہے اور ہرن ہرنیاں اپنے بچوں کو لے کر باہر نکلتے ہیں. شکاری لوگ ہرن کا شکار کر لیتے ہیں اور بچوں کو فروخت کر دیتے ہیں. اگر ضلع گیم آفیسرز شکاریوں کے ساتھ نہ ملے ہوئے ہوں تو جانوروں پر اور ماحول پر اس طرح کا ظلم کبھی ممکن نہیں.
آپ کی تشویش بجا ہے چون کمار جی, متعلقہ محکمے کو چاہیے کہ نایاب پرندوں اور جانوروں کی نسل کشی کو فوراً بند کرائے, ورنہ ان مرغزاروں میں پرندوں کے چہچہوں کی جگہ اڑتی ہوئی ریت کی سنسناہٹ ہی باقی رہ جائے گی.
الین سے شبانہ منشی لکھتی ہیں, بھلے دنوں میں آپ کے یہاں سے کئی علمی اور ادبی پروگرام ہوتے تھے, آج کل وقت کی کمی کے باعث آپ صرف حالات حاضرہ تک محدود ہو کر رہ گئے ہیں.
جی ایسا بھی نہیں ہے کہ کرنٹ افیئرز کے علاوہ ہمارے یہاں سے کچھ بھی نشر نہ ہوتا ہو. کھیل کے میدان سے پوری آب و تاب کے ساتھ جاری ہے. نصر جہاں آپ کو ہر ہفتے بالی ووڈ کی سیر کرا دیتی ہیں, پھر آپ کے خطوط ہیں اور آپ ہی کی آواز میں نشر ہونے والے آپ کے پیغامات ہیں.
شبانہ صاحبہ مشورہ دیتی ہیں کہ خطوں کے پروگرام میں آپ ہر مرتبہ کسی نئی کتاب کا تعارف کروا دیا کریں.
نئی کتاب؟ دیکھیے شبانہ صاحبہ, خطوں کا پروگرام تو سامعین کے خطوط ہی کے لیے مخصوص ہے, اس میں کسی اور شے کی گنجائش نہیں ہے. بہرحال مشورے کا بہت شکریہ. اچھا زہا, تھری میروا سے محرم خان دنو صاحب نے پہلی بار خط لکھا ہے, اسے ضرور شامل کر لیجیے.
جی ہاں, وہ لکھتے ہیں, میں اور میرے اہل خانہ پچھلے 40 برس سے آپ کے سامعین ہیں. رضا علی آبدی کے زمانے میں سارے خاندان نے مل کر بی بی سی سننے کا جو سلسلہ شروع کیا تھا وہ آج تک جاری ہے. حالانکہ آج کے زمانے میں ہر کوئی اپنی اپنی ڈفلی پر اپنا اپنا راگ بجاتا نظر آتا ہے, لیکن ہماری فیملی ابھی تک آپ کے پروگرام کی وجہ سے مربوط ہے. ہماری نئی نسل کی خواہش ہے کہ آپ سائنس کے بارے میں ایک دلچسپ ہفتہ وار پروگرام ضرور شروع کریں.
نئی نسل کی خواہش نوٹ کر لی گئی ہے محرم صاحب. ویسے سائنس کی اہم خبریں تو ہم اپنی عام نشریات میں بھی سنواتے ہی رہتے ہیں.
گاؤں الحاج ابراہیم سے عنایت اللہ ببر لکھتے ہیں, ہمارا گوٹھ تحصیل جوہی ضلع دادو میں ہے, جہاں 1960 سے بچوں کے اسکول کے لیے عمارت کے حصول کی کوشش جاری ہے لیکن کامیابی نہیں ہوئی. اس محرومی کے باعث کئی نسلوں سے بچے تعلیم سے محروم ہیں.
آپ کی یہ شکایت اس نشریے کے ذریعے حکام بالا تک پہنچ رہی ہے عنایت صاحب.
اور اب ایک شکایت نامہ.
اچھا ایک اور شکایت نامہ. بھائی ہم سے کسی کو کیا شکایت ہو سکتی ہے, ہم کہاں کے دانا تھے, کس ہنر میں یکتا تھے, بہرحال ہے کیا شکایت.
چوک شاہ جنید بورے والا سے نیاز بیگم لکھتی ہیں, آپ اپنے چہیتے سامعین کے خطوط تو ہر ہفتے پڑھتے ہیں لیکن میرے خط کی قسمت کبھی نہیں جاگی.
نیاز بیگم صاحبہ, میری یادداشت کے مطابق یہ آپ کا پہلا خط ہے جو ہمیں موصول ہوا.
लिखती हैं, मैं सारा दिन घर के कामकाज में मसरूफ रहती हूं और अक्सर शौहर के साथ खेतों में भी काम पर जाती हूं, लेकिन रात को बीबीसी की उर्दू सर्विस ज़रूर सुनती हूं। मेरे अब्बा आपके बाकायदा सामे थे और शुरू ही से मेरे दिल के किसी गोशे में सारा नकवी, वकार अहमद और राशिद अशरफ की आवाज़ों ने घर बना लिया था। आपकी नई आवाज़ों में यानी बाद में आने वाली आवाज़ों में मुझे फीफी हारून की सुंदरता और अंबर खैरी का आहंग बहुत मुतासर करता है। अफसोस कि मैं पांचवी जमात के बाद तालीम जारी ना रख सकी, लेकिन चूंकि बचपन से उर्दू सर्विस की सामे हूँ इसलिए नशरकारों की निथरी सुथरी और बलीग जुबान की खोशाचीनी करती रही हूँ। जब कोई नया लफ्ज, मुहावरा या तरकीब सुनती थी तो कॉपी में लिख लेती थी और बेटी की डिक्शनरी में से मतलब देखकर याद कर लेती थी। आज मुझे जितनी उर्दू भी आती है वो इसी तरह सीखी है।
वाह नियाज बेगम साहिबा, ज़ुबान सीखने का क्या तरीक़ा ईजाद किया है आपने। लोग तो इस काम के लिए यूनिवर्सिटियों में दाखिले लेते हैं और घरों पर ट्यूटर रखते हैं, आपने महज रेडियो का बटन दबा के सारा काम चला लिया।
और एक ऐसे वक्त में जब लोग हमारी ज़बान और बयान पर तनकीद कर रहे हैं और हमें मियारी उर्दू से कनारा कशी का ताना दे रहे हैं, आपने इन मुस्बत ख्यालात का इजहार करके हमारी हौसला अफजाई फरमाई है,
जिसके लिए हम तहे दिल से आपके ममनून हैं।
सामईन, आप भी किसी मसले पर इजहार ख्याल करना चाहें या हमारे प्रोग्रामों पर कोई तबसरा करना चाहें तो हमें ख़त लिख सकते हैं। हमारा पता है बीबीसी उर्दू सर्विस, पीओ बॉक्स 3101, इस्लामाबाद। इसके साथ ही खतों की आज की महफिल खात्मे को पहुंची।
आइंदा इतवार इसी वक्त आपके खतूत लेकर फिर हाजिर खिदमत होंगे। जोहा जवाद और आरिफ वकार को तब तक के लिए इजाज़त दीजिए।
28 अक्टूबर तक आप हमारी रेडियो नशरियात मीडियम वेव में 1413 किलोहर्ट्ज़ पर और शॉर्ट वेव में 41 मीटर बैंड पर 7485 किलोहर्ट्ज़, 31 मीटर बैंड पर 9445 किलोहर्ट्ज़ और 25 मीटर बैंड पर 9410 और 11910 किलोहर्ट्ज़ पर सुन सकेंगे।
ड्रामों और फिल्मों में मरकज़ी किरदार अदा करने के साथ हुमायूं सईद मुल्क के नुमायां फिल्म प्रोड्यूसर्स में भी शामिल होते हैं। सुनते हैं उनसे हमारी साथी फीफी हारून की गुफ्तगु।
जाने सारी खुदाई मैं तेरा हूँ शेदाई, एक तू ही ना जाने माहिया।
हुमायूं सईद, हमारे लाहौर के स्टूडियो में आने का बहुत शुक्रिया। आप तो पंजाब में हैं, जाने की जरूरत ही नहीं।
जी जी, मैं बिल्कुल पंजाब में हूँ। अस्सलाम वालेकुम।
वालेकुम सलाम। हुमायूं, बड़ा मज़ेदार एक्सेंट आपका, पंजाब नहीं जाऊंगी मैं, जो मैंने सुना बिल्कुल। क्या कहते हैं आप, कराची की लड़कियाँ?
जी,
क्या कहते हैं, जरा डायलॉग सुनाए जल्दी से कराची की लड़कियों के बारे में। मैं भी कराची की लड़की हूँ।
गुड क्वेश्चन, वेरी गुड क्वेश्चन, बट द आंसर इज दिस, कराची की लड़कियाँ तलीम ज्यादा, दिमाग मदूद। पहली बारी में तो ना ही कर देती हैं ताकि बंदा थल्ले लग के रह जाए। इस तरह से
अब जब आप वापस जाइए ना तो कराची की लड़कियों ने आपको नहीं छोड़ना इस बात पे।
मैं तो चाहता हूँ नहीं छोड़े।
अपने हाथ चोने गलती जान दीजिए। तो आपको कराची की लड़कियां पसंद है या पंजाब की?
जी, मुझे पूरे पाकिस्तान की लड़कियां पसंद है, आपस की बात है।
बड़ा टाइम होगा आपके पास कि पूरे पाकिस्तान की लड़कियां जो है लाइन में लग जाएं। हुमायूं, ये मुझे बताएं कि बहुत बड़ी फिल्म है ये, इसमें नाच गाना एक्शन हर चीज जो है इसमें है, बहुत उम्मीदें तो होंगी आपकी इस फिल्म से।
जी जी, जब हम फिल्म बनाने का सोच रहे होते हैं तो एक गट फीलिंग पे मैं जाता हूँ हमेशा। हालांकि बड़ी सिंपल फिल्म है और बहुत इससे पहले ऐसी फिल्में आ भी चुकी होंगी, कोई ऐसा नहीं कि ये कोई डिफरेंट फिल्म है, लेकिन इसका जो प्रेमिस था ये मुझे और नदीम को पसंद बहुत था कि एक गांव का बंदा और शहर की लड़की।
पंजाब अब कभी नहीं जाऊंगी।
दूसरा ये कि जिस तरीके से ये फिल्म लिखी गई है, एक बहुत अरसे से हमारे यहाँ फैमिली वाली फिल्म नहीं है जिसमें दादा दादी सारे हों और उसमें रोमांस हो और उसमें कोई कॉन्फ्लिक्ट हो छोटा सा।
आई मगर चली नहीं, दोबारा फिर से उसमें फैमिली काफी हद तक थी मगर उसमें रोमांस का जो एलिमेंट था वो बिल्कुल दब गया था।
जी जी, देखिये यूं जानान भी आई और दोबारा फिर से भी फैमिली तो ठीक है हर फिल्म में होती है। मेरा कहने का मकसद ये है कि बहुत रूट से जुड़ी हुई, यू नो, वो एक अमेरिका کے اندر وہاں کی فیملی دکھائی ہوئی تھی اور وہ وہاں رہتے ہیں, اور بڑا مشکل کام ہے اس کو ریلیٹ کروانا لوگوں کے ساتھ, میں یہ سمجھتا ہوں. لیکن یہاں جب آپ اپنی دکھاتے ہیں نا, پنجاب یا کراچی یا پشاور یا اپنے لوگ روٹڈ, جو آپ جس میں کیریکٹر بھی آپ ویسا دکھائیں, وہ ذرا زیادہ اٹریکٹ کرتا ہے میرے حساب سے لوگوں کو. اور ایکسنٹ کا جہاں تک تعلق ہے, میں ویسے تو پنجابی ہوں, میرے ماں باپ پنجابی بولتے تھے, بٹ میں نہیں جانتا پنجابی. امی مجھے کچھ سوال کرتی تھیں تو وہ پنجابی میں کرتی تھیں, میں جواب اردو میں دیتا تھا. تو میں پکا کراچی میں ہی پیدا ہوا ہوا اور کراچی کا ہی بندہ ہوں. چکر یہ ایکسنٹ کا کہ اگر آپ پنجابی کو بھی بہت اگر اوور ہو کے بولیں, یو نو, اب میں بولوں اگر ایسے کہ گڈ کوسچن, ویری گڈ کوسچن, تو یہ اوور ہو جائے گا,
تو پھر لوگ یہی سوچیں گے کہ مذاق اڑا رہے ہیں پنجابی.
ہاں, اور بننے کی کوشش کر رہے ہیں, بنانے کی کوشش کر رہے ہیں.
ہمایوں, ظاہر ہے آپ گاؤں کے تو ہیں نہیں نا, مگر کبھی ایسا ہوا کہ ایسی لڑکی سے محبت ہو گئی یا عشق ہو گیا یا پسند آئی جو آپ کو یہ لگا کہ یار یہ آئی ایم ناٹ ان ہر لیگ؟ کبھی کبھی یہ ہوتا ہے نا کہ یہ بہت ہی اونچی چیز ہے, ہوا کبھی ایسا؟ سوچنا پڑ رہا ہے نا,
شاید کترینہ کیف کے بارے میں سوچا ہوگا.
ملے تھے آپ؟
مطلب میں نے دیکھا ہے کترینہ, میں ملا نہیں ہوں, میں اس شو پہ تھا جس پہ یہ لوگ بھی تھے, اور ایشوریا رائے جو تھی میں نے ان کو دیکھا, مجھے وہ پسند بہت آئی. میں ایشوریا کو دیکھا تو اس کی میں ایکچولی جی بہت خوبصورت, اور آنکھیں مطلب ایشوریا کی بہت کمال تھی. ہمارے یہاں بہت سی ایسی خوبصورت لڑکیاں نظر آتی ہیں پاکستان میں, کیونکہ پاکستان میں کافی تعداد زیادہ ہے.
آپس کی بات ہے, کوئی پھنسی تھی, کئیوں نے ٹرائی ماری ہے مجھ پہ, پر میں کسی کے ہاتھ نہیں آیا. آئی سیڈ آئی ایم ناٹ اویلیبل.
اور ہمارے یہاں خوبصورتی بہت ہے.
ہاں, اور جنرل پبلک جو ہے, جو آپ کی روڈوں پہ نظر آتے ہیں, آپ کو یہاں ریسٹورینٹس میں جائیں تو میرے خیال سے یہاں زیادہ خوبصورتی ہے.
تو بہت سونی ہے.
سونی ہو تو سونی کس کام کی, آپ تو جناب چھوڑ کے سمندر پہ جا رہے ہو.
آپ نے دو پاکستان کی بہت اچھی ایکٹریسز کو اس فلم میں کاسٹ کیا ہے, ایک تو مہوش حیات ہیں, دوسری عروا حسین.
جی ہاں.
اور میں نے سنا کہ دونوں جو ہیں وہ فرسٹ چوائس نہیں.
جی, عروا کا یس وہ یہ تھا کہ ہم سہائے سے بات کر رہے تھے, تو سہائے کے ساتھ ہم نے پہلے کام کیا ہوا تھا, تو سہائے سماؤں نے نہیں کیا. شاید ان کی ایکسپیکٹیشنز جو ہیں کچھ زیادہ تھیں کہ وہ ان کو اور بہتر کام ملے.
مگر اگر آپ دیکھیں عروا بہت
پرومیننٹ ہے, اور شی ڈیڈ اے ویری گڈ جاب. عروا نے ہمیں سرپرائز کیا, اس نے, ہم اتنا ایکسپیکٹ نہیں کر رہے تھے کہ اتنا اچھا کرے گی. ٹھیک ہے, اس کی سینز اتنے نہیں ہوں گے جتنے مہوش کے, مگر جہاں جہاں آئی ہے وہ نظر آئی ہے.
تو مہوش کو کیوں چوز کیا؟
ایک تو یہ کہ ہماری کیمسٹری اور وہ سب بہت اچھی رہی, ہم دل لگی ایک ڈرامہ کیا, اور خود یہ چاہ رہے تھے کہ ہم نہ کریں, اتنی جلدی نہ آئیں واپس ایک ساتھ, ہم ایک فلم کا گیپ دیں. تو ہماری بات چل رہی تھی ایمان سے. اچھا, ایمان کا یہ تھا کہ ایمان مان گئی تھی, سب ہو گیا تھا, بٹ سم ہاؤ ان کو میرا کیریکٹر زیادہ پسند تھا.
ویسے بھی ایمان جو ہے لاہور کی ہیں خاص, تو ایمان کہے کہ میں پنجاب نہیں جاؤں گی تو آئی ڈونٹ تھنک اٹ رنگز ٹرو آلسو.
ایکچولی اس طرح سوچا نہیں ہم نے, ہم اس طرح گئے تھے کہ یو نو جو کیریکٹر کی ایک کچھ لک ہے اور جو ایک ڈیوا ٹائپ کی چیز ہے وہ اس میں نظر آتی ہے.
ہمارے ملک میں بہت ڈیواز ہیں.
ہاں, بہت ڈیواز ہیں. تو وہی مہوش بھی تھی, دماغ سے ہم وہ بناتے ہیں کہ یار جس میں بزنس پوٹینشیل بھی زیادہ ہو. بزنس پوٹینشیل کا مطلب یہی ہے کہ زیادہ تر عوام کو پسند آئے فلم.
کرن جوہر بھی اگر فلم بناتے ہیں تو وہ یہی سوچ کے بناتے ہیں کہ کمرشل فلم ہم بنا رہے ہیں اور زیادہ سے زیادہ لوگوں کو یہ فلم پسند آئے. میری ثنا سے بات ہو رہی تھی, ثنا بوچا سے, وہ یہ سوچتی ہیں کہ آج کل کی ضرورت یہ ہے کہ فلم میں میسج ہو, فلم میں سیریس کوئی بات ہو. مگر جب میں کسی کمرشل انسان سے بات کرتی ہوں, وہ یہ کہتے ہیں کہ آج کی ضرورت یہ ہے کہ سکسیسفل فلمیں ہوں. آپ کیا سمجھتے ہیں؟
سکسیس بہت ضروری ہے. دیکھیں, میں یہ نہیں کہہ رہا کہ بری فلمیں بنا کے بھی سکسیس, اچھی فلم بنائیں, آپ سبق دیں. اگر آپ میری یہ فلم دیکھیں گے نا تو اس میں بھی کوئی نہ کوئی سبق ہوگا. وہ لڑکی چاہے جتنی بھی ماڈرن ہے, وہ ویلیوز کا خیال رکھتی ہے یا نہیں, اس میں ایسے بھی ہے. اور فیوڈل مائنڈ کا بندہ ہے وہ, کس طرح سوچتا ہے اور کیا وہ بہتر انسان بن سکتا ہے یا نہیں بن سکتا ہے. تو کمرشل فلم کے اندر بھی سبق ہوتے ہیں. آپ کرن جوہر اور ان کی فلمیں اٹھا کے دیکھ لیں, جو ان کی اچھی فلمیں بھی تھیں, بچوں کی بات ہوتی تھی, اپنا ملک کا ترانہ کسی طرح لے آتے تھے اور بڑا انٹیلیجنٹ ہی لاتے تھے. ریلیجن کو طریقے سے استعمال کرنا, ہماری فلموں میں یہ نہیں دکھاتے, ہیرو نماز نہیں پڑھتا. میں یہ نہیں کہہ رہا کہ زبردستی, جہاں ضرورت پڑے آپ اگر نیچرلی سب کچھ دکھا رہے ہیں تو آپ ریلیجن کو بھی اچھے طریقے سے دکھا سکتے ہیں. आप सब
अगर वो कहानी से रेलेवेंट हो
का भी बिल्कुल कहानी के साथ
मतलब फिल्म बना रहे हैं डायरेक्टर हैं मौलवी तो नहीं है ना।
हाँ बिल्कुल नहीं, बिल्कुल भी नहीं। सबसे पहले आपको 2.5 घंटे या 2.25 घंटे आपको थिएटर में सबको बिठाना है। ऐसा ना हो कि वो बीच में आधे घंटे बाद बोले यार बस निकले। मैंने अक्सर फिल्मों में चाहे वो कमर्शियल हो या नॉन कमर्शियल हो मैंने अक्सर फिल्मों देखा है कि वो 20 मिनट के बाद देखी नहीं जाती।
प्रोजेक्ट गाजी जो अभी बहुत बड़ी बात हुई वापस आ सकेगी वो फिल्म?
नहीं क्यों नहीं आ सकती वो फिल्म। हुआ क्या कि प्रोड्यूसर जरा जल्दी कर गए फिल्म को लगाने में, उनके ऊपर जरा प्रेशर था रिलीज डेट का, तो क्योंकि नए थे।
मैंने ये सुना कि डायरेक्टर जो हैं उन्होंने बहुत एंड पे फिल्म दी साउंड के लोगों को, कम टाइम दिया।
मेरी फिल्म की शूटिंग खत्म हो जाए, सीधी फिल्म है उसकी शूटिंग खत्म हुए 4 महीने हो गए, 4 से 5 महीने हमें इसकी पोस्ट के लिए चाहिए थे, पंजाब नहीं जाऊंगी।
नॉर्मल है
और एक नॉर्मल फिल्म है, क्योंकि होता क्या है कि आप डबिंग करते हैं, डबिंग के बाद कलर ग्रेडिंग अलग होती है, सारा साउंड सिंक होता है, फिर बैकग्राउंड म्यूजिक होता है। 25 डेज मेरी फिल्म को बैकग्राउंड म्यूजिक के अंदर लगे, तो एक मेहनत तलब काम है। ये 4 चीजें को इन्होंने टाइम दिया 1 महीना और 9 महीने में फिल्म शूट की, तो ये तो ज्यादती है डायरेक्टर के साथ, इवन अपने साथ। मैंने कहा था इनसे तुम ये फिल्म रिलीज कर दो तो मैं तुम्हें मान जाऊंगा, और मैं मान गया इनको कि इन्होंने ये रिलीज कर दी।
रिलीज तो कर दी मगर
और बस मैं उठ के चला गया, मैं फिल्म देख नहीं सका। हाँ, पूरी जाता
हूं। वेरी पेनफुल अपना काम बड़े स्क्रीन पे देखना उस तरह।
मेरे साथ कभी हुआ नहीं ऐसा। हाँ। मैंने तो उसी वक्त मैंने कहा ये फिल्म चल नहीं सकती कल सिनेमा में और मैं उसको चलने नहीं दूंगा, तो मुझे रुकवानी पड़ी और ये मैंने एक्चुअली फिल्म बचाई है, ये उसका फायदा हुआ है। क्योंकि अगर ये फिल्म दूसरे दिन ऐसी चल जाती तो हो सकता है लोग सिनेमा में आग लगा देते।
अच्छा इस फिल्म में आपकी लुक काफी डिफरेंट लग रही है मुझे।
मूंछें मैंने कभी मूंछें नहीं रखी, हम इसका सोच भी रहे थे, मैं भी कंफ्यूज था, मैंने कहा यार नदीम बहुत ही बुरा ना लगूं, तो मूंछ एक कैरेक्टर ही बन गया फिल्म।
इंडियन फिल्मों में भी पाकिस्तानी फिल्मों में ये होता है कि लड़कियां जो हैं वो एक एज के बाद उनको फिल्में नहीं मिलती, ठीक है, और मर्द जो हैं हीरोज जो हैं शाहरुख खान सलमान अभी तक दे रेटेड वेरी हाईली। आप काफी अरसे से फिल्में कर रहे हैं, आपने ये सोचा है कि आपका करियर अब कहाँ जाएगा? आपने उसी किस्म की फिल्में करनी है या आपने ये भी सोचा है कि मेरे ख्याल से एक गैप है कि जो वो मैच्योर लव स्टोरी जो होती है, जो जरा सोचने वाली लव स्टोरी जो होती है जिसमें रिलेशनशिप्स एक्सप्लोर होती है, उस किस्म की फिल्मों का भी सोचा है आपने?
बिल्कुल सोचा है। देखें अभी हमारे पास सिनेमाज बहुत कम है, ठीक है, और मेरे पास एक्चुअल जो आइडियाज़ हैं वो हैं ही उस किस्म की फिल्मों के, ऐसी डेप्थ वाली फिल्में, क्योंकि हम बहुत ज़्यादा ड्रामे करते हैं तो कोई ना कोई ड्रामा ऐसा बनाते हैं जिसके अंदर ज़रा डेप्थ हो।
रात रात तक शूटिंग करना, नींद पूरी नहीं होनी, उसमें तो लोग बुरे लग जाते हैं, मगर आप ठीक चल रहे हैं।
मैं कोशिश करता हूँ कि अपनी नींद छोड़ूं नहीं, अगर पूरी रात शूटिंग की है तो मैं दूसरी सुबह सो जाऊंगा और फिर रात को उठूंगा, मैं वो अपनी 8 घंटे की नींद नहीं छोड़ूंगा।
तो मतलब आप JPNA 2 जो आपका बन रहा है जिसमें फहद मुस्तफा जो मेरे भी अच्छे दोस्त हो गए हैं ऑनलाइन ही और आपके भी अच्छे दोस्त हैं, तो वो मैं देखूंगी क्योंकि फहद तो सुबह मुश्किल से ही उठते हैं।
नहीं 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 नहीं, नहीं। मुझसे ज्यादा लेट उठने वाला कोई भी नहीं होगा, मैं 12 बजे से पहले उठ ही नहीं सकता, लेकिन जब भी हम शूट पे होते हैं ना तो सुबह 5 बजे का कॉल टाइम होता है
और आप वहाँ पहुँचे होते हैं
और हम पहुँच जाते हैं। दिमाग साइकोलॉजिकल है सारा, जवानी पे नहीं आने की, रोज सुबह 6 बजे हम नीचे नाश्ता कर रहे होते थे। पार्ट 2 तो अभी शूट होगी टर्की में।
अच्छा टर्की जा रहे हैं आप?
जी हाँ, अक्टूबर में।
लुकिंग फॉरवर्ड टू दैट आल्सो कि आप और फहद एक ही फिल्म में एक साथ, बड़ा मजा आएगा।
जी जी बिल्कुल मजा आएगा।
हाँ, 2 बड़ी फिल्में एक साथ ईद पे।
जी जी।
तो आपका क्या ख्याल है कि लोग दोनों फिल्में जाके देखेंगे, पहली कौन सी देखेंगे?
ट्रेलर के रिस्पॉन्स से लगता है कि पहली प्रायोरिटी है पंजाब होगी।
हाँ।
लेकिन मैं वैसे ही समझता हूँ, लोगों ने देखनी दोनों है।
म्यूजिक आपकी बड़ी स्ट्रांग है।
मैं आपको बताऊँ 3 चीजें हैं जो उसकी स्ट्रेंथ है, म्यूजिक, डायलॉग्स और बहुत ज्यादा फैमिली ओरिएंटेड फिल्म।
वो जो पुरानी
ओल्ड स्कूल फैमिली
सूरज भरजातिया वाली फिल्में जो होती थी।
हाँ जरा वो फील है,
वो जो माधुरी और सलमान और इस
किस्म की, ये जरा ओल्ड स्कूल टाइप का सीन है,
और मगर पंजाब में,
पंजाब में मोस्टली यस, आधी आधी है।
तो आप देखेंगे कि कराची और पंजाब की जो ये जंग है वो कैसी लगती है इस बड़े स्क्रीन पे।
हाँ
अदाकार और फिल्म साज हुमायूं सईद बात कर रहे थे फीफी हारून से। सरबीन यहाँ इख्तिताम को पहुँचता है। आज प्रोग्राम के एडिटर थे सकलैन इमाम, प्रोड्यूसर सलीम काजी, लंदन में स्टूडियो मैनेजर थे डोमिनिक डिलागी और इस्लामाबाद में आमिर सिद्दीक। सरबीन की टीम और उमर आफरीदी को इजाज़त दीजिए। खुदा हाफिज़। آخر میں عبداللہ فاروقی سے خبروں کا خلاصہ سنتے چلیے.
شمالی کوریا نے اعلان کیا ہے کہ اس نے ایک ایسے طاقتور ہائیڈروجن بم کا تجربہ کیا ہے جو ایٹم بم سے کئی گنا زیادہ طاقتور ہے. امریکہ کی زیر قیادت فوجی اتحاد نے تصدیق کی ہے کہ شام میں بسوں کا وہ قافلہ جو شدت پسند دولت اسلامیہ کے جنگجوؤں کو لے جا رہا تھا دو حصوں میں تقسیم ہو گیا ہے اور ان میں سے ایک صحرا میں پھنس گیا ہے. ادھر شام سے ہی اطلاعات ہیں کہ شامی فوج اور شدت پسند دولت اسلامیہ کے درمیان شہر کے مرکز میں شدید جھڑپیں جاری ہیں جس کے دوران فریقین کے درجنوں افراد مارے جا چکے ہیں. میانمار سے اطلاعات ہیں کہ روہنگیا مسلمانوں کے مزید گاؤں کو آگ لگا دی گئی ہے اور وہاں سے بڑی تعداد میں لوگ جان بچانے کے لیے سرحد پار کر کے بنگلہ دیش جا رہے ہیں. اور امریکہ میں قدرتی آفات سے نمٹنے کے ادارے کے اعلیٰ عہدیدار کا کہنا ہے کہ سیلاب سے متاثرہ ریاستوں کو امدادی کاموں کے لیے صرف وفاقی حکومت پر انحصار نہیں کرنا چاہیے. یہ خبریں آپ بی بی سی اردو سروس سے سن رہے تھے.